कैसे आप सब लोग? टेस्ट की बहुत ज्यादा दहशत तो नहीं हो गई आप लोगों पे? अच्छा, तैयारी कर रहे हैं, अल्हम्दुलिल्लाह। अच्छा, चलें, शुक्र है। अब तो टेस्ट से आदी हो जाना चाहिए, है ना? कितने सारे टेस्ट हो चुके हैं, अब आप काफी उससे गुजर भी चुके हैं, जितना भी आपका हो रहा है, और काफी रिव्यू सेशंस भी आपके होते हैं माशाल्लाह, वो भी आप लोग कर रहे हैं तैयारी, तो अल्हम्दुलिल्लाह। ऑल स्टूडेंट रिक्वेस्टेड। तो आप लोगों के क्योंकि ऑलरेडी ये रिव्यू सेशंस हो रहे हैं, तो फिर तो ज़रूरत नहीं है ना, क्योंकि आगे का फिर हमारा, अगर इंशाल्लाह वक्त बचा तो फिर हम कर लेंगे, ठीक है? ताकि हमारा आगे का जो है वो रिव्यू हो जाए, वरना बहुत पीछे रह जाते हैं, इंशाल्लाह ताला। चलिए शुरू करते हैं। नहमदुहु व नुसल्ली अला रसूलिल करीम, अम्मा बाद, फाऊज़ु बिल्लाहि मिनश शैतानिर रजीम, बिस्मिल्लाहिर रहमानिर रहीम। रब्बि शरह ली सदरी व यस्सिर ली अम्री व अहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. آمين يا رب العالمين. بسم الله الرحمن الرحيم. चलिए जी, आप लोगों ने दुआ याद की है, जो मैंने आप लोगों को कहा था कि हदीस नंबर 437 में जो दुआ है वो याद करनी है, तो वो याद कर ली है सबने? क्योंकि अगली दुआ फिर मुझे आप लोगों को देनी है, लेकिन मैं वो दुआ तब दूंगी जिस वक्त कि आपका टेस्ट हो जाएगा, वो दुआ जो हदीस नंबर 440 में है, वो दुआ मैं आपको बाद में दूंगी। अभी जब आपका टेस्ट नहीं अभी हुआ, तो इसलिए आप लोग तैयारी कर रहे होंगे, इसलिए अभी मैं इस हफ्ते नहीं देती, लेकिन ये पिछले हफ्ते की तो आपको आनी चाहिए। ये शाजिया नासिर, आप सुनाएंगी ये दुआ? बहुत प्यारी दुआ है जी। शाजिया नासिर, वालेकुम अस्सलाम। जी दुआ सुनाएं, वो जो दुआ आप सल्लल्लाहु अलैहि वसल्लम रात को, रात की नमाज में या फजर के वक्त दुआ किया करते थे, वो दुआ सुना दें। अच्छा चले, आप लोगों ने अक्सर ने याद नहीं की अभी तक, तो इसलिए आप लोग फिर इंशाल्लाह इसको याद कर लीजिएगा, ठीक है? बहुत आसान दुआ है। देखिए, सबसे पहले दिल की बात है, اللهم اجعل في قلبي نورا, मेरे दिल को नूरानी कर दे ना, मेरे दिल में नूर भर दे। फिर आंखों की बात है, फिर बसरी नूरा, फिर समी नूरा, वहां यमीनी नूरा या यसारी नूरा, फौकी फिर तहती, अमामी फिर वजाली नूरा। अब देखें, आप हर डायरेक्शन की है, पहले दाएं फिर बाएं फिर ऊपर फिर नीचे सामने, और फिर मेरे लिए नूरी नूर कर दे, ठीक है? बल्कि उसके बाद भी वो जो आसबी नूरा दमी लहमी शारी बशरी, इतनी प्यारा है ना वो, कि सारा ही आपको बल्कि आना चाहिए, लेकिन कम से कम इतनी तो जरूर आए, ठीक है? तो आप लोग इसको याद करना नहीं भूलिएगा, नेक्स्ट टाइम तो इंशाल्लाह टेस्ट होगा। नहीं, रीड रीड नहीं करनी, रीड तो सारे ही कर सकते हैं, मगर असल बात यह कि आपको आनी चाहिए, ठीक है? चलें जी, आप लोगों से फिर मैं सवाल जवाब शुरू करती हूँ इंशाल्लाह ताला। तो फिर जो नेक्स्ट टाइम टेस्ट के बाद वाला वीक होगा ना, उस पर आप लोग ये सब पहले ये दुआ याद, सही है इंशाल्लाह। बिस्मिल्लाहिर्रहमानिर्रहीम जी। राशिदा कालिया, आप बताएंगी कि ये जो हम सुन्नत रातिबा की जिसको कहते हैं, ये 10 रकत पढ़ने का क्या सवाब है?
जहन्नम के अजाब से बचाया जाएगा, और दूसरी तरफ एक दफा और भी हदीस से साबित है कि से जन्नत में घर मिलेगा अगर 12 रकात कंटिन्यू पढ़ा तो।
शाबाश, ठीक है। अच्छा जी, समिया अख्तर, आप बताएंगी कि 10 और 12 का फर्क कैसे है? कहीं 10 है कहीं 12 है, ये फर्क क्यों है? जी समिया अख्तर जी, शकीला आंटी, आप बताएंगी कि 10 और 12 का फर्क क्यों है? समिया आपकी आवाज नहीं हमें आई जी। 10 और 12 का फर्क क्यों है? कहीं 10 है कहीं 12 है, ये फर्क कैसे है?
वालेकुम अस्सलाम। लेकिन सुबह को फजर के वक्त दो पढ़ लेते हैं, फिर जोहर में छह पढ़ते हैं, फर्स्ट से पहले तो चार और बाद में दो
जी,
इशा के वक्त मगरिब के वक्त हम नहीं पढ़ते, असर के वक्त पढ़ने तो सवाब है और नहीं पढ़े तो कोई गुनाह भी नहीं है, तो उसमें कोई नमाज नहीं मतलब सुन्नत नहीं है। मगरिब में भी फर्ज के बाद दो पढ़ते हैं और इशा के बाद दो।
सही है, तो ये हो गई 12, ठीक है। तो फिर कहीं पे 10 है सुन्नत रातिबा, जैसे इस वाली हदीस में 10 है, तो ये फिर कैसे फर्क आया, कौन सी सही है?
नहीं, 12 वाली जो है वो ज्यादा सही है कि यही ज्यादातर।
अच्छा, 12 वाली ज्यादा सही है, ये नहीं फिर करनी चाहिए?
नहीं, ये सही नहीं, मैं ये नहीं कह सकती ये सही नहीं है, लेकिन ज्यादातर यही
पढ़ते ज्यादातर यही है। ठीक है, ठीक है, अच्छा जी, सही है। यास्मीन सईद, आप इसी बात को थोड़ा सा और एक्सप्लेन करेंगी?
जी, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम वरहमतुल्लाह जी।
सर, इसे 10 और 12 तो इसमें जो है चार जो असर की है, तो असर की तो ये कि वो उसकी अहमियत इतनी नहीं, दुआ की तरह है वो, तो असर का ये कि पढ़ ले तो सवाब है, नहीं पढ़े तो उसका वो नहीं है सुन्नत।
अच्छा, तो ये 10 और 12 का ये फर्क असर की वजह से, असर की नमाज की वजह से, असर की चार पढ़ लें या नहीं पढ़ें, ये मतलब है आपका? अच्छा अच्छा अब आप सुनिएगा जरा फिर। नसरीन आबिद, आप बताएंगी इसी बात को? नसरीन आबिद
जी, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम रहमतुल्लाहि।
वो बात रवायत में है कि जो जोर किए ना वो दो पहले।
अच्छा, और बाद में ये
फिर 10 बन गई इस हिसाब से,
वो तो फिर 12 बन गई ना?
नहीं,
अगर जोहर की फर्जों से पहले चार पढ़ी तो 12 बन गई,
चार पहले और दो बाद में है ना, तो पहले पहले दो है।
अच्छा, पहले दो पढ़ी तो फिर 10 बन गई, राइट? तो क्या
कभी उन्होंने सुने तरीके से की था कि चार बाद में भी है? अब
ठीक है, ठीक है, थोड़ा सा आप लोगों सबको थोड़ी सी कंफ्यूजन है, इसलिए मैं इस बात को जरा दोबारा जरा बयान कर दूं आप सबके लिए। देखिए, एक तो सबसे बड़ी बात पहले आप लोग ये कह रहे हैं ना कि अगर असर वाली चार पढ़ ली तो सवाब है और नहीं पढ़ी तो गुना कोई नहीं। कोई भी सुन्नत जो है अगर आपने अदा कर ली तो सवाब है और नहीं भी की तो गुना कोई नहीं। तो यानी किसी सुन्नत को भी नहीं हम कह सकते कि उसके पढ़ना जरूरी है, चाहे वो सुन्नत रातिबा ही क्यों ना हो। ठीक है, तो इसलिए ये कंफ्यूजन तो निकाल दें कि असर वाली सिर्फ वो वाली हैं जिनमें अगर पढ़ ली तो सवाब है और ना पढ़ी तो गुनाह कोई नहीं, और तो क्या बाकी बाकियों में कोई गुनाह है फिर अगर ना पढ़ी तो? ऐसा कुछ नहीं है, ठीक है, किसी में भी ऐसा नहीं, पहले तो ये समझ लें बात। दूसरी बात यह, यहाँ पे 12 और 10 का फर्क है, जो हदीस हमारे सामने है इसमें सुन्नत रातिबा कितनी है? 10, लेकिन एक और रिवायत भी है जिसमें 12 भी है। 12 वो दो का फर्क कहां से आ जाता है? वो दो का फर्क सिर्फ और सिर्फ जो जोहर की नमाज में फर्जों से पहले चार पढ़नी है या दो पढ़नी है, ये फर्क है बस। अगर चार पढ़नी तो वो पूरे दिन की 12 हो गई, अगर दो पढ़नी तो पूरे दिन की 10 हो गई, दैट्स इट। उसमें असर का तो कोई भी ताल्लुक नहीं है, असर वाली बिल्कुल एक अलग उनको रखें। जो आप लोगों को सुन्नत रातिबा बताई है, जो फर्क आ गया ना 10 और 12 का, दोनों अहदीस सही हदीस है, एक यहाँ पे आपके सामने और एक और हदीस है वो भी सही हदीस है, लेकिन फर्क सिर्फ जोहर की नमाज में ये 2 और 4 का है। यानी यहाँ पे आपने 2 देखी, और जैसे हमारी सिस्टर ने बताया कि 10 अगर पढ़ ली तो अल्लाह ताला जहन्नुम की आग से महफूज रखेगा, 12 अगर पढ़ ली तो अल्लाह ताला जन्नत में महल अता फरमाएगा। तो यानी आपको डिफरेंस अब पता चला कि कहां से 10 और 12 का फर्क आया। सबको ये बात समझ आ गई है? ठीक है, तो इसमें ना असर की नमाज का कोई दखल है, ना किसी और नमाज का कोई दखल है, और ना ही हमने ये कहना है कि अगर ये वाली सुन्नत पढ़ ली तो फिर सवाब है और ना पढ़ी तो। जितनी भी सुन्नतें हैं सारी ही ऐसी हैं कि अगर पढ़ ली तो सवाब और नहीं पढ़ी तो कोई गुनाह नहीं है ऐसा। ठीक है, हम सुन्नत को फर्ज खुद से नहीं बना सकते, किसी चीज को भी जो अल्लाह ताला ने नहीं बनाई फर्ज। ठीक है ना, अब तहसीन आप बताएंगे कि असर और मगरिब के वक्त की कौन सी सुन्नतें जो रातिबा नहीं कहलाती? असर और मगरिब के वक्त की,
वो...
वाले के तो जी 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 बताइए।
जी सर, असर के वक्त की जो चार सुन्नत है वो राबिदा नहीं कहलाएगी, और मगरिब के वक्त की जो हम तीन फर्ज से पहले जो दो सुन्नत अदा करते हैं वो राबिदा नहीं कहलाएगी।
अच्छा, वो किस वक्त अदा करनी है, असर वाली भी बताएं और मगरिब वाली भी?
असर वाली जो है वो चार फर्ज से पहले करी जाती है, चार सुन्नत वो है जो फर्ज से पहले करेंगे, और मगरिब की जो है वो तीन फर्ज से पहले अदा की, मगरिब की नमाज के वक्त तीन फर्ज से पहले दो रकात नमाज जो सुन्नत हम करते हैं
ठीक
वो राबिदा नहीं।
अच्छा, तो यानी क्या मतलब है इसका कि रातिबा नहीं है?
मतलब क्योंकि हमने अभी पढ़ा है कि रातिबा में वो नमाजी है जो हमने अभी 10 रकात और 12 रकात में हमने देखा है कि इसमें है, तो ये तो चार सुन्नत है जो असर के वक्त की है वो इस 12 या 10 रकात की कैटेगरी में नहीं आ रही है, और मगरिब के वक्त की भी जो हमने अभी फर्ज से पहले की दो सुन्नत देखी वो भी अभी रातिबा की कैटेगरी में नहीं आ रही, क्योंकि रातिबा की 10 और 12 डिफरेंट नमाजें हैं।
अच्छा ठीक
है, बताऊँ
नहीं? ठीक है, जज़ाकअल्लाह खैरन। अच्छा नाज़रीन, आप बताएंगी और वजह क्या है कि ये, यानी अभी इन्होंने बताया कि वो इस रातिबा की कैटेगरी में नहीं आती, ठीक है बात, मगर रातिबा की कैटेगरी में फिर कौन सी आती है?
रातिबा की, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु। जी उस्ताद, रातिबा की कैटेगरी में वो है जो आप सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ी है, और मतलब ताकीद से पढ़ी है।
अच्छा, आप सल्लल्लाहु अलैहि वसल्लम ने जो हमेशा पढ़ी है वो रातिबा कहलाती है, यानी हमेशा से मतलब है कि उनके ऊपर ज्यादा पाबंदी फरमाई है, और जो बाकी है उनके ऊपर इतनी ज्यादा पाबंदी नहीं की है, मतलब है कि उनको कभी कभार पढ़ लिया या उनको छोड़ भी दिया, तो इसलिए उनको रातिबा नहीं हम कहते हैं, ठीक है, और इनमें ये असर और मगरिब वाली है, ठीक है ना? अच्छा अल्हम्दुलिल्लाह। अच्छा क्या जोहर के फर्जों के बाद भी चार पढ़ सकते हैं? ये आप बताएं, राफिया आप बताइए, क्या जोहर के फर्जों के बाद भी चार रकत पढ़ सकते हैं, क्या वो सही होंगी?
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
आप क्या कह रही है, प्लीज
जरा जोहर के फर्जों के बाद दो वैसे रकत हम पढ़ते हैं ना, तो क्या हम चार भी पढ़ सकते हैं, क्या वो सही होगी चार सुन्नत पढ़ना?
नमाज के बाद दो, हमें नफिल नमाजें जो है दो दो करके अदा करनी है।
सही,
नफिल नमाजें जो दो दो अदा करनी है।
सही, लेकिन मेरा कहने का नहीं, मैं ये पूछ रही हूँ कि जोहर के फर्जों के बाद क्या आप चार सुन्नत? जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। अच्छा अल्हम्दुलिल्लाह। अच्छा जी ये मैं आप लोगों को बता रही थी कि जोहर के जो चार फर्ज हैं उसके बाद मैंने आप लोगों से पूछा था ये सवाल कि क्या उसके बाद भी चार सुन्नत पढ़ सकते हैं, पहले तो हम पढ़ते ही हैं, ठीक है, वो तो सबको पता है, वो तो रातिबा है, क्या उसके उसके बाद तो हम दो सुन्नत पढ़ते हैं, क्या चार भी पढ़ सकते हैं? हाँ जी, आप सल्लल्लाहु अलैहि वसल्लम ने चार भी पढ़ी थी, लेकिन रातिबा जो है वो दो ही है, यानी जिसके ऊपर आप सल्लल्लाहु अलैहि वसल्लम ने ज्यादा पाबंदी इख्तियार फरमाई थी वो दो ही है।
माइक ले लें आप लोग। तो इससे हमें ये करना आसान होगा, डिफ्रेंशिएट करना, और अहमियत देने के लिहाज से हमें पता होगा कि ये वाली सुन्नतें तो मैंने जरूर अदा करनी है क्योंकि ये रातिबा है, और कोशिश अपनी जिंदगी में यही करनी है। ये भी नहीं है कि वो कोई फर्ज के मकाम पे आ गई हैं, ये भी नहीं है, लेकिन मैं अपने तौर पे हमेशा ज्यादा कोशिश करूँ कि मैं इनकी पाबंदी रखूँ। बाकियों की पाबंदी नहीं भी होती कोई मसला नहीं है, वो जब मुझे टाइम मिले तो मुझे पता जरूर होना चाहिए कि ये वाली भी सुन्नतें हैं, ताकि जब भी मुझे मौका मिले, अब आगे रमजान आ रहा है इंशाल्लाह ताला, तो हम ज्यादा से ज्यादा अदा करने की कोशिश करते हैं नवाफिल वगैरह, तो कोशिश करें कि हम उनको पकड़ें जो कि रातिबा नहीं भी हैं लेकिन कभी ना कभी आप सल्लल्लाहु अलैहि वसल्लम ने जरूर पढ़ी है। ठीक है, तो नवाफिल से ज्यादा हमें सुन्नतों की कोशिश करनी चाहिए और सोच के कि आप सल्लल्लाहु अलैहि वसल्लम ने ये नमाज इस तरह से इस टाइम पे अदा फरमाई है। ठीक है, ये बात समझ आ गई बात सबको, रातिबा का और जो रातिबा नहीं है उनका फर्क समझ आ गया? सही है इंशाल्लाह। और आपको ये भी समझ आ गया होगा कि हमने किस वजह से इस चीज को समझना है कि कौन सी किस कैटेगरी में आती है, वरना अदरवाइज कोई ऐसा मसला नहीं है, कोई गुनाह और सवाब का इस तरह से मसला नहीं है, सिर्फ कि आप कि किस बिना पे हम इसको ये कह रहे हैं रातिबा नहीं है तो उनका कुछ और है और जो रातिबा है उनका कुछ और है, ऐसा नहीं है। ठीक है, हर एक ये नमाजें नवाफिल ही हैं, नफली इबादत ही है ये सारी। उम्मीद है सबको ये बात समझ आ गई हो। चलिए जी, अच्छा जी, शादिया नासिर आप बताएंगी, अगर कोई आदमी नमाज शुरू कर चुका है तो पीछे आके कोई अगर उसके खड़ा हो जाता है, क्या ये जायज है? मुक्तदी बच्चे
जी पढ़ सकते हैं, पीछे आके नमाज को पढ़ सकते हैं।
तो मतलब यानी अब उसने तो जो इमाम अब बन गया, खुद ब खुद ही बन गया ना, उसने तो जब नमाज शुरू की थी तो ना तो उसकी नीयत थी कि मैं जमात करा रहा हूँ, ना उसको उस वक्त कोई ख्याल था, अब वो मतलब है कि रकत शुरू कर चुका है तो अब इन द मिडल ठीक है इस तरह से?
जी इमाम को जरूरी नहीं है कि वो नीयत करे इमामत की, जो मुक्तदी आएगा उसने ये नीयत करनी है कि वो इमाम के पीछे पड़ रहा है।
शाबाश, और इमाम को लेकिन पता होना जरूरी है, ये भी ना हो कि वो उसको पता ही ना हो, क्योंकि अगर जहरी नमाज है तो ये ना हो कि वो पढ़ता ही जाए और उसको पता ही नहीं कि मेरे साथ कोई आके खड़ा हो गया। ठीक है ना, तो उसको जरूर मालूम होना चाहिए, तो इसलिए इसमें कोई हरज नहीं है अगर कोई किसी के पीछे जाके उसने नमाज शुरू भी कर ली हो तो उसके पीछे खड़ा हो जाए। ठीक है, अच्छा जी, अब कौन रह गया है? अच्छा समिया, आपका आपने कहा माइक नहीं उस वक्त खुला था, चलिए अब मैं आपसे पूछ लेती हूँ कि क्या नफली नमाज की जमात हो सकती है?
जी अस्सलाम वालेकुम, अब मेरी आवाज आ रही है?
जी अब आ रही है
जी, अल्हम्दुलिल्लाह। वो मैं अपना माइक भूल गई थी मैं उठ खोलना। जी नफली नमाज की जमात हो सकती है क्योंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो वो किसी घर में जिनके गए थे जिन्होंने कहा था कि हम दूर हैं, बाज दफा बारिश में या किसी वजह से हम नहीं आ सकते मस्जिद में, तो उनके घर में मुसल्ला बनाने के लिए उन्होंने बुलाया था, दावत की थी, खाना भी बनाया था, तो वहाँ नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने नफली नमाज की जमात करवाई थी।
शाबाश शाबाश, इसी तरह हमें ये भी रिवायत मिलती है ना कि इब्ने अब्बास हज़रत मैमूना के घर में, अपनी खाला के घर में गए थे और वहाँ पे भी आप सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद के लिए उठे थे, तो वो भी एक नफली नमाज है, उसमें भी एक जमात हो गई थी। ठीक है, अच्छा नफीसा आप बताएंगी कि क्या ये जो हदीस नंबर 437 निकालने, इसमें 13 रकत तहज्जुद की नमाज बताई गई है, तो ये किस तरह से है 13 रकत?
जी अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। जी इसमें 8 रकात तो तहज्जुद की है, फिर उन्होंने 2 रकात जो थी वो उन्होंने सुन्नत की पढ़ी थी और 3 रकात जो थी वो तरावी की थी ना।
तरावी की मतलब मुझे लग रहा है कि आप वितर कहना चाह रही हैं, राइट?
जी सॉरी, वितर की, आई एम सो सॉरी, वितर की ना, 3 वितर और 2 सुन्नत की हो गई थी और 8 उनकी, और ये भी हो सकता है कि
नोट करें यहाँ पे कि आप सल्लल्लाहु अलैहि वसल्लम तो तहज्जुद पढ़ के सो गए थे और उसके बाद हजरत बिलाल ने फजर दी थी, तो उससे पहले ये लिखा हुआ है कि 13 रकत नमाज पढ़ी के बाद 13 रकत पढ़ के तो आप सल्लल्लाहु अलैहि वसल्लम सो गए, फिर हजरत बिलाल ने नमाज अजान दी, नमाज की इतला दी, तो वो तो 13 पहले ही पढ़ चुके हैं। अच्छा मैं अब किसी और से फिर पूछ लेती हूँ। अमरीनदार आप बताएंगी जी? अमरीनदार
अस्सलाम वालेकुम रहमतुल्लाह।
वालेकुम
जी। जहाँ तक मुझे याद है वो शायद उन्होंने फजर की दो सुन्नत पढ़ी थी।
हाँ जी वही नफीसा भी कह रही थी, लेकिन हम यहाँ पे देखते हैं कि फजर के लिए तो वो बाद में उठे हैं, वो तो सो गए थे। वो वाला आप बात सही है, वो पहले गुजर चुकी है बात, लेकिन इस हदीस में वो सो गए हैं आप सल्लल्लाहु अलैहि वसल्लम, उसके बाद हजरत बिलाल ने अजान दी है। तो शबनम खान आप बताएंगी
जी? उस्ताजा मेरे भी ये समझ में यही आ रहा है कि वो 8 जो रकातें थी वो तहज्जुद की थी और 3 जो थी वो वितर की और 2 सुन्नत फजर की, लेकिन आप कह रही हैं कि वो सो गए थे, तो मुझे ये समझ में आ रहा है 2 सुन्नत जो 2 रकात कौन सी थी
उसमें। जी अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। मुझे भी आ रहा है, बस मुझे ये ध्यान में आ रहा है कि 5 रकात शायद वितर थी उसको।
असल बात यह है कि यहाँ पे देखें, आप हदीस में नोट करें, वो जो 13 रकत वाली आप लोग सब कह रहे हैं ना, वो पहले गुजर चुकी है। यहाँ पे क्या है कि आप सल्लल्लाहु अलैहि वसल्लम नमाज पढ़ के देखें, आप सल्लल्लाहु अलैहि वसल्लम जब खड़े होकर नमाज पढ़ने लगे तो मैं आपके दाईं तरफ आ गया, फिर आपने मेरा कान पकड़ के दाईं तरफ कर दिया, बाईं तरफ आए थे, तो मैंने आप सल्लल्लाहु अलैहि वसल्लम की इब्तदा में 13 रकत नमाज मुकम्मल की, इसके बाद आप सो गए और आपकी सांस में आवाज आने लगी। ये देखें ये बात क्या हो रही है कि 13 रकत नमाज मुकम्मल करके फिर आप सो गए, ये जब आप सोते थे तो ये हुआ, फिर इसके बाद बिलाल रज़ी अल्लाह तआला ने आप सल्लल्लाहु अलैहि वसल्लम को नमाज की इत्तला दी, ठीक है? तो यानी आप सल्लल्लाहु अलैहि वसल्लम तो उससे पहले ही पढ़ चुके हैं 13 रकत, और उसके बाद उन्होंने आके नमाज की इत्तला दी, इसके मतलब है कि 13 रकत ऑलरेडी गुजर चुकी है। अब ये 13 रकत कौन सी है? ये 8 रकत तहज्जुद है और 5 रकत जो है ना ये वितर है, ठीक है ना जी? तो आप सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि हमने पढ़ा हुआ है ना कि आप सल्लल्लाहु अलैहि वसल्लम 5 रकत वितर की भी पढ़ा करते थे, 1 भी पढ़ते थे, 3 भी पढ़ते थे, 5 भी पढ़ते थे, लेकिन 5 और इनकी पाबंदी नहीं इस तरह से फरमाई कि बहुत पाबंदी की हो, ठीक है? तो ये बात सब नोट करें, जिनको नहीं समझ आई थी वो इस बात को नोट करें यहाँ, ठीक है? सबको अब समझ आ गई है कि किस तरह ये 13 रकत हुई है। तो 13 रकत नॉट ऑलवेज की वो जो फजर की आपने 2 साथ मिलाई है, 8 और 3 जो उसकी 11 हो गई, 8 तहज्जुद की और 3 वितरों की, तो 11 हो गई, फिर आप सब फजर की 2 सुन्नत मिला रहे हैं, जबकि इसमें फजर की 2 सुन्नत अभी अदा ही नहीं हुई। समझ रहे हैं ना सारे? सबको समझ आ गई ये बात? चलिए अल्हम्दुलिल्लाह। तो यहाँ पे ये आप लिख लें अपने पास। अच्छा जी शहनाशा आप बताएंगी कि आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ पे बेदार हुए नींद से और फिर आपने नमाज फजर अदा की और दोबारा वुजू नहीं फरमाया, ऐसा क्यों आप सल्लल्लाहु अलैहि वसल्लम ने किया?
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। जी इसलिए क्या, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम आपकी आंखें सोती थी लेकिन दिल नहीं सोता था, दिल हमेशा जागा।
ये आप सल्लल्लाहु अलैहि वसल्लम के साथ खास है, नहीं करेंगे क्या हम भी ऐसे ही करना, हम कहेंगे अब हमारा भी इसी तरह चल रहा है, ठीक है? इजाब अजीज आप बताएंगी कि तहज्जुद के लिए जब आप सल्लल्लाहु अलैहि वसल्लम उठते थे तो सबसे पहले क्या तिलावत फरमाते थे?
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातहू। मैं नाही सिद्दीकी, मैं हिजाज घर से बोल रही हूँ, और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम जो सो के उठते थे सबसे पहले इन्ना फी खल्क समावाति वल अर्दी वल इख्तिलाफ लैली वन नहारि लआयतिल लिउलिल अलबाब, ये वाली पढ़ते थे। तो
शाबाश, यानी सूरह आले इमरान की जो आखिरी 10 आयतें हैं वो तिलावत फरमाया करते थे। अच्छा रहा समझे, तो आप सल्लल्लाहु अलैहि वसल्लम पहले वुजू करते थे फिर उसके बाद ये तिलावत फरमाते थे, या कैसे था? पे बगैर वुजू के कर लेते थे, किस तरह से?
जी हुजूर पर जब उठते तो बगैर वुजू से भी तिलावत कर सकते हैं।
अच्छा शाबाश, यानी आप सल्लल्लाहु अलैहि वसल्लम ने देखें उठते ही तो बंदे का वुजू नहीं है ना, उसके बाद देखें इस हदीस के अंदर भी आ रहा है कि कौन सी ये हदीस है जिसमें, हाँ ये हदीस नंबर है 438, इसमें आप देखें आप सल्लल्लाहु अलैहि वसल्लम सूरह आले इमरान की आखिरी 10 आयतें पढ़ी, फिर एक मश्क के पास गए जो छत में लटकी हुई थी, फिर आप सल्लल्लाहु अलैहि वसल्लम खड़े होकर इसे वुजू किया, ठीक है? तो इससे क्या पता चला कि वुजू बाद में कर रहे हैं, तो वुजू से पहले ये तिलावत फरमा ली हुई, इसका मतलब है कि वुजू के बगैर भी तिलावत की जा सकती है। गो के अफजल क्या है कि वुजू के साथ इंसान करे, लेकिन وضو کے بغیر بھی تلاوت، اور ساری رات نیند سے اٹھ کے آپ صلی اللہ علیہ وسلم نے یہ تلاوت فرمائی تھی، یہ نہیں تھا کہ چھوٹی سی نیپ نہیں لی تھی، نیند سے اٹھ کے تلاوت فرمائی تھی، ٹھیک ہے؟ تو اس لیے آپ یہ بات نوٹ کر لیں کہ ہم بھی جب نیند سے اٹھیں تو ہم سورہ آل عمران کی آیات تلاوت کر. اچھا، یہ آپ نے پوچھا کہ اگر کوئی کہے کہ آپ صلی اللہ علیہ وسلم کے لیے یہ خاص تھا اور اس لیے وہاں پہ یہ بات آئی ہے، تو وہ تو جو ہم نے پہلے پڑھا ہے اس کے اندر تو ہاں یہ بات ہے کہ تھوڑی دیر کے لیے آپ صلی اللہ علیہ وسلم لیٹے تھے اور آپ صلی اللہ علیہ وسلم کی آنکھیں سوتی ہیں اور آنکھیں بند ہوتی ہیں لیکن دل جاگتا ہوتا ہے، وہ تو صحیح ہے، لیکن ساری چیزوں کے لے کے پوری رات کی نیند کے بعد بھی آپ صلی اللہ علیہ وسلم اٹھ کے اور اس کے بعد تلاوت فرما رہے، اس کا کوئی وہ نہیں ملتا کہ اس کے اندر آپ صلی اللہ علیہ وسلم کے لیے کوئی خاص یہ وصف ہے، ٹھیک ہے؟ کیونکہ یہ ساری زندگی آپ صلی اللہ علیہ وسلم نے اس طرح فرمایا تھا. اچھا جی، اب شہادی آپ بتائیں گی، جو انسان فجر کے لیے نہیں اٹھتا ایسے سویا پڑا رہتا ہے اس کے لیے کیا وعید بتائی گئی ہے؟
اس کے لیے جہنم ہے.
نہیں، یہاں پہ حدیث میں کیا وعید بتائی گئی ہے کہ کوئی انسان فجر کی نماز یا رات کے لیے نہیں؟
ہاں، تو ایسے شخص کے کانوں میں شیطان پیشاب کر دیتا ہے.
شاباش. اچھا، یہ والی ہے نا بہت ہی مجھے مفید لگتی ہے یہ والی حدیث، اس لحاظ سے کہ میں نے اس کو بہت دفعہ اپلائی کیا ہے اپنے گھر میں، اس چیز کو بہت دفعہ میں یہ بات کہتی رہتی ہوں نا بچوں کو، جب بھی اگر وہ صبح اٹھنے میں تھوڑی سی بھی سستی کریں تو پھر میں فوراً ان کو کہتی ہوں کہ اگر آپ نے ایسا کیا نا تو دیکھنا شیطان پیچھے کر دے گا، وہ پھر فوراً اٹھ جاتے ہیں اتنے ڈر کے مارے کتنا ایسا ہو نہیں جائے. تو اس کو آپ اس طرح سے بہت یوز کر سکتے ہیں بچوں کے لیے، اور کیونکہ یہ ایک بالکل سچی بات ہے، کوئی جھوٹ بھی اس کے اندر نہیں ہے، ٹھیک ہے؟ سب کوئی بتا سکتے ہیں لیکن بچوں کے لیے خاص طور پہ، کیونکہ وہ ایسی باتوں سے ذرا وہ ہوتے ہیں نا، تو ان کو ذرا زیادہ ہی چیز کو اٹھانے میں ذرا مشکل چونکہ ہوتی ہے، تو اس لیے بہت یہ کام آتی ہے یہ حدیث اس چیز میں. اچھا جی، حدیث نمبر 441 نکالیں. اس میں فرزانہ چودھری آپ بتائیں گی کہ کیا غلط خیال ہے جس کا حضرت ابن مسعود فرما رہے ہیں کہ مجھے غلط خیال آ گیا،
کیونکہ وہ نبی اکرم صلی اللہ علیہ وسلم کے پیچھے نماز پڑھ رہے تھے نفل نماز، تو وہ کیونکہ ان کی قراءت تھوڑی لمبی ہو گئی تو ان کا دل چاہ کہ میں خیال آیا کہ میں بیٹھ جاؤں لیکن نہیں بیٹھے پھر.
شاباش، ٹھیک ہے، بالکل صحیح ہے. اچھا جی، انیلا شجا آپ بتائیں گی کہ کیا نماز میں کیا ترتیب آگے پیچھے کر سکتے ہیں، کہ میں پہلی رکعت میں سورت ناس پڑھوں اور دوسری رکعت میں مثلا عباسا پڑھ لوں، ترتیب آگے پیچھے کر کے پڑھ سکتے ہیں؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. جی، ہم کر سکتے ہیں.
ٹھیک ہے، شاباش، ایسے بھی کر سکتے ہیں. وہ کہ ترتیب کا اگر خیال رکھے تو وہ افضل ہے، مگر بعض دفعہ ایسے ہوتے ہیں ہمیں خود بھی ترتیب کا نہیں پتا. اب چلو اس کا تو ہمیں پتا ہی ہوتا ہے کہ سورت الناس آخری ہے، اس سے پہلے کی کون سی، لیکن بعض دفعہ نہیں پتا ہوتا، خاص طور پہ جب تیسواں پارہ ہم کرنے لگتے ہیں یا کوئی چیز بعد میں یاد آ جاتی ہے، تو ہم کیا کریں، آگے پیچھے کر کے ہم پڑھ سکتے ہیں کہ ایک رکعت میں آخری سورت پڑھ لی، دوسری رکعت میں ہم نے پہلی سورت پڑھ لی، یا کچھ اس طرح حصہ پڑھ لیا مثلا سورت البقرہ کا، تو اس میں کوئی حرج نہیں ہے. اچھا جی، عشرت آپ بتائیں گی کہ جب انسان سوتا ہے تو شیطان کیا کرتا ہے اس وقت؟
السلام علیکم ورحمۃ اللہ وبرکاتہ. استاذہ جی، جب انسان سوتا ہے تو اس کے پیچھے وہ تین گرہ باندھ دیتا ہے، تو پھر اگر وہ نیند کا خیال کرتا ہے، فجر نماز کا خیال کرتا ہے، تو ایک گرہ کھل جاتی ہے جب وہ نیند سے بیدار ہوتا ہے، اور پھر دوسری گرہ جب وہ وضو بناتا ہے، اور پھر تیسری گرہ جب کھلتی ہے جب وہ نماز نفل یا فرض کے لیے کھڑا ہو جاتا ہے.
شاباش، شاباش. اچھا، اب یہ دیکھیں نا کہ جب بھی انسان سوتا ہے تو اس نے تو تین گرہیں لگا دی، اب یہ ہمارا کام ہے کہ ہم اپنے نفس پہ کیسے کنٹرول کر کے اور ایک ایک گرہ کو کھولنے لگے. ہم میں سے اکثر الارم کے جب الارم بجتا ہے اس وقت ایک دم آنکھ تو کھلتی ہے، وہ تو کھل جاتی ہے، ہم بڑے شوق سے الارم بھی لگاتے ہیں، لیکن اگر ہم اٹھ نہیں بھی سکتے، مثال کے طور میں بہت تھکاوٹ ہوئی ہوئی ہے آج, اللہ کی یاد کر لیں تو ایک گرا کھل جائے, کم از کم کچھ ذکر کر لیں, لیٹے لیٹے ہی ذکر کر لیں, بغیر وضو کے کوئی ذکر کر لیں تو ایک گرا کم از کم کھل جائے. انسان اپنے آپ کو اس طرح سے بہلا سکتا ہے کہ چلو صرف تھوڑا سا ذکر کر لیتی ہوں, اچھا چلو نماز نہیں پڑھتی لیکن اٹھ کے تھوڑا وضو کر لیتی ہوں تاکہ دوسری گرا بھی کھل جائے. آپ جب وضو کریں گے تو آپ دیکھیں گے کہ کافی حد تک آپ ریڈی ہو چکے ہوں گے کہ چلو اب میں اور کچھ نہیں, زیادہ نہیں پڑتی, تھوڑے سے مختصر سے دو نفل بس پڑھ لیتی ہوں, صرف دو. اس طرح آپ اپنے نا دل کو خود اپنے آپ کو باندھنے کا یہ خود طریقہ ہے, کیونکہ ہمارا نفس نا بڑے بہانے بناتا ہے, بڑے بہانے بناتا ہے, اپنے آپ کو ہی ہمیں کنٹرول کرنا مشکل ہو جاتا ہے, کیونکہ شیطان نے تو نوٹس باندھ ہی نہیں ہے اور وہ تو چاہتا ہے کہ انسان نہیں اٹھے. آپ اپنے آپ کو ہی تیار کرنا ہمارے لیے مشکل ہے, تو اپنے آپ کو ہم کیسے تیار کر سکتے ہیں, اس طرح سے. اب الارم بجائے تو بجائے, اس کو بند کر کے فوراً نہیں دھت ہو جانا نیند کے اندر, اسے بہتر ہے کہ چلو میں سبحان اللہ والحمد للہ ولا الہ الا اللہ اکبر چلو اتنا ہی کہہ دوں, چلو میں استغفر اللہ تھوڑا یہ دس دفعہ یہ بول دیتی ہوں, اچھا چلو میں جلدی سے کوئی دعا ہی کر لیتی ہوں, اس وقت ہو سکتا ہے دعاؤں کی قبولیت کا وقت ہو. تو اس طرح سے انسان اپنے آپ کو تھوڑا سا بہلا کے ذکر کرے, جب ذکر کرے گا تھوڑی سی ہوش کھلے گی تو پھر اچھا چلو اٹھ کے باتھ روم ہو آتی ہوں, باتھ روم گئے اور دیکھیں ہم کتنی دفعہ رات میں باتھ روم بھی تو جانا پڑتا ہی ہے, تو انسان اٹھتا ہے اس وقت تو اٹھ جاتے ہیں, لیکن دیکھو نماز کے لیے نہیں شیطان اٹھنے دیتا. اب گرا تب کھلے گی اس وقت نہیں جب آپ کا الارم بجائے اور آپ اٹھ گئے ہیں, اس وقت نہیں گرا کھلتی, جب تک آپ نے اللہ کی یاد نہیں کی, ذکر کریں گے تو گرا کھلے گی, ٹھیک ہے. اور اس کے بعد وضو کیا تو گرا کھلی, ورنہ اٹھ کے تو باتھ روم یوز کر کے بھی آ کے لیٹ سکتے ہیں. سیکنڈ اس وقت گرا کھلے گی, اور تھرڈ اس وقت جب آپ مصلی پہ کھڑے ہو جاتے ہیں نماز پڑھنے کے لیے, ٹھیک ہے. یہ صرف نفلی تہجد وغیرہ کے لیے نہیں ہے, فجر کے لیے بھی ایسا ہے. اچھا جی راجیہ آپ بتائیں گی کہ جب انسان اٹھتا ہے فجر کے لیے یا رات کو قیام کرنے کے لیے اٹھتا ہے تو اس کی طبیعت پہ اس کا کوئی اثر ہوتا ہے دن میں؟
جی السلام علیکم ورحمۃ اللہ. جی سادہ آواز آ رہی ہے آپ کو؟
جی جی
آپ پوچھیں کہ طبیعت پہ اثر, کیونکہ دن میں صبح کے وقت بہت برکت ٹائم ہوتا ہے, تو اگر انسان جو ہے دن کی برکتیں سمیٹ لیتا ہے اگر وہ صبح کے اٹھ کے اللہ کا ذکر کرے,
لیکن
دن کی ابتدا جو ہے
قیام اللیل اس نے کیا یا فجر کے وقت اٹھا ہے تو اس کی طبیعت پہ دن بھر میں کیا اثر رہتا ہے؟
قیام اللیل کیا, سوری مجھے حدیث سے کوئی اثر یاد نہیں آ رہی.
بینا شیخ آپ بتائیں گی.
جی السلام علیکم سادہ, وہ صبح کے جب اور خوش مزاج رہتا ہے اور محسوس اٹھتا نا
ٹھیک ہے شاباش, یعنی اگر وہ صبح اٹھتا نا, دیکھیں اللہ تعالیٰ کی طرف سے کتنی اس کے اندر خیر ہے, اور یہ حدیث ہمیں بیان کر رہی ہے, ہم نے کوئی خود سے یہ ریسرچ نہیں کی ہے, آپ صلی اللہ علیہ وسلم سے زیادہ سچی بات کسی اور کی نہیں ہو سکتی کہ انسان ایکٹیو رہتا ہے, ایکٹیو, اور اس کا جو مزاج ہے نا وہ بھی طبیعت میں ایک یعنی اچھا وہ اخلاق اور اچھی طبیعت رہتی ہے, ادروائز وہ جیسے سست سارا دن انسان کبھی ادھر پڑا ہوا ہے تو کبھی ادھر پڑا ہوا ہے. آپ نے دیکھا ہے کبھی بچے جب گرمیوں کی چھٹیوں میں کبھی دیر سے اٹھتے ہیں تو اس کے بعد کیا ان کا حال ہوتا ہے, ادھر گرے ہوئے ہیں ادھر گرے ہوئے ہیں, ابھی تک منہ نہیں دھلا ابھی تک یہ نہیں, اور جس دن انہوں نے اسکول جانا ہوتا ہے صبح اٹھتے ہیں کیسے وہ سارا دن چاکو چوبند ہوتے ہیں, ایکٹیو ہوتے ہیں نا. خود دیکھیں بچوں کے اندر, آپ کبھی یہ دیکھ کے آپ کو زیادہ اندازہ ہوگا, ہر ایک کے گھر میں کبھی چھٹیوں میں بچوں کو دیکھ لیں اور کبھی دیکھ لیں کہ جس وقت کے اسکول جانے کے دن ہوتے ہیں کس وقت وہ ایکٹیو زیادہ ہوتے ہیں, یہ دیکھیں فوراً فجر کے بعد تو نہیں سونا چاہیے مگر اشراق کے بعد یعنی سورج نکلنے کے بعد آپ سو جائیں, اگر آپ کو نیند ہے بہت زیادہ غلبہ آپ سو جائیں اس کے بعد. تو یعنی کتنا زیادہ انسان کی طبیعت انسان کے مزاج پہ کتنا فرق پڑتا ہے, اور آپ دیکھیں گے آپ کے دن کی ایکٹیویٹی میں کتنا فرق پڑے گا اگر ہم اس کو روٹین بنا لیں. اچھا جی یہ بتائیں کہ جن گھروں میں, اچھا اب میں آپ سے پوچھتی ہوں کون رہ گیا, کلثوم آپ بتائیں کہ جن گھروں میں نماز نہیں پڑھی جاتی وہ گھر کیسے ہیں اللہ کی نظر میں؟
وہ السلام علیکم و رحمۃ اللہ جی, وہ جہاں اللہ تعالیٰ کا ذکر نہیں کیا ہوتا یعنی نماز نہیں پڑھی جاتی تو ظاہر ہے وہاں نحوسہ تھا, شیطان وہاں پر, شیطان کا ڈیرا ہوتا وہاں پر.
وہ صحیح ہے لیکن اصل حدیث میں کیا بات بتائی گئی ہے ہمیں؟
حدیث میں یعنی برکت نہیں وہاں پر اللہ تعالیٰ کے یعنی ہوتی اس گھر میں.
اچھا زائدہ بیزاد آپ بتائیں گی.
جی السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ. جی
جی اس کو قبر سے مشابہت دی ہے کہ وہ قبر کی طرح گھر ہے.
شاباش, یعنی وہ ایسے ہے جیسے قبرستان, کیونکہ ویسے ہی جو ابھی آگے آئے گا کہ کیسی مثال ہے ذکر کرنے والے کی اور بغیر ذکر کرنے والے کی, تو ان گھروں کو قبرستان کہا گیا. ہم میں سے کوئی نہیں چاہتا ہمارے گھر ویران ہو, ویرانی سے ہم بچنا چاہتے ہیں. ہم میں سے کوئی نہیں چاہتا ہمارے گھر ایسے ہوں کہ جس کو قبرستان کہا جائے, بلکہ قبرستان کے تو قریب بھی ہم گھر نہیں لینا چاہتے. اور کجا یہ کہ ہمارے اپنے گھر قبرستان ہو, کیونکہ حدیث میں تو ان گھروں کو ہی قبرستان کہا گیا. اور آج کتنے ہی گھر ایسے ہیں جہاں پہ نمازی نہیں ہیں, جہاں پہ اللہ کے ذکر نہیں ہوتا, ایسے ہی زندگیاں گزر رہی ہیں, نماز کا پتہ ہی نہیں. کبھی اکا دکا پڑھ لی, کبھی یاد آ گئی تو پڑھ لی, ورنہ کوئی تصور ہی نہیں کہ پانچ وقت کی نماز ادا کی جائے ان گھروں میں. تو وہ گھر اللہ کے نزدیک کیسے ہیں؟ قبرستان کی طرح. اب ایسے کسی کو اگر آپ کہہ دیں وہ بہت مائنڈ کرے گا کہ میرا گھر کو اس طرح سمجھا ہوا, لیکن حدیث میں تو یہی ہے کہ مقبرے ہیں, وہ خوبصورت تو بنائے ہوئے مقبرے. دیکھا ہے نا کیسے بنے ہوتے ہیں, کبھی بادشاہوں کے مقبرے دیکھے ہاں؟ مقبرے کیسے ہوتے ہیں, ان کے اوپر کتنی کچھ میناکاری اور کتنی ڈیکوریشن اور کتنے خوبصورت بنائے ہوتے ہیں, لیکن اندر کیا ہے؟ اندر مردے ہیں, کیونکہ واقعی ان گھروں میں مردے رہتے ہیں. ٹھیک ہے جی. اچھا اب جو انسان اللہ کو یاد کرتا ہے اور جو یاد نہیں کرتا, دونوں کی مثال کیسی ہے؟ کسی کا ابھی تک نہیں نام آیا, وہ بتائیں, کوئی ایسا ہے جس کا ابھی تک نہیں نام میں نے لیا؟ امبینا آپ بتائیں کہ جو انسان اللہ کو یاد کرتا ہے اور جو نہیں کرتا اس کی مثال کیسی ہے؟
السلام علیکم ورحمۃ اللہ. اس کی مثال زندہ اور مردہ کی سی ہے, جیسے کوئی,
جیسے ایک اللہ تعالیٰ کے نزدیک وہ کیا ہے؟ جو یاد کرنے والا ہے وہ ایسے ہے جیسے اس میں لائف ہے, زندہ ہے, زندگی کی علامت ہے. اور جو اللہ کو نہیں یاد کرتا وہ مردے کی طرح ہے, کے نزدیک ڈیڈ ہے. کتنی بڑی بات ہے, یعنی اللہ کی یاد ہی ہے جو کسی کو زندوں اور مردوں کے اندر ڈیفرنشیٹ کرنے کا جو اللہ کے نزدیک کرائیٹیریا ہے نا, وہ ہے اللہ کی یاد. اس کی بیسس کے اوپر دونوں کی ڈیفرنشیشن ہوگی. ٹھیک ہے. اللہ اکبر, اللہ کرے ہمیں یہ بات سمجھ آئے کہ ہم واقعی کہیں مردوں میں تو نہیں شامل ہیں اللہ کے نزدیک. اچھا یہ کیوں کہا گیا کہ یہ نہیں کہنا چاہیے کہ مجھے بھول گیا قرآن, یہ کیوں کہا گیا؟ اچھا امریندار آپ سے میں اب دوبارہ پوچھ لیتی ہوں, یہ کیوں کہا گیا کہ مجھے قرآن بھول گیا, ایسے نہیں کہنا چاہیے, اس سے منع کیوں کیا گیا؟
جی یہ قرآن کی تعظیم کے لیے کہ انسان کی کاہلی اور سستی محسوس نہ ہو کہ اس نے اس کی طرف کوئی دھیان نہیں دیا اور اس کو بھولنے دیا.
شاباش, یعنی یہ انسان کی کس چیز کی علامت ہے؟ اٹس اے سائن کہ کوئی انسان جو ہے نا غافل رہا, کوئی انسان قرآن سے دور رہا, کوئی انسان اتنا قرآن کی طرف سے اس نے آنکھ پھیرے رکھی جو کہ ایک حفظ کرنے والے کے لیے صحیح نہیں ہے. تو انسان کی بالکل غفلت کو ظاہر کرتا ہے. ظاہر ہے غفلت تو انسان سے ہوتی ہے, مگر یہ قرآن کے ادب کے خلاف ہے کہ ہم کتنے آرام سے کہہ دیں کہ ہاں مطلب ہے کہ میں اتنی غافل رہی قرآن سے. یہ کہنا بھی بے ادبی, جبکہ ایسے کئی حفاظ ہوتے ہیں جو کہ بھول جاتے ہیں اور ان کو غفلت کرتے ہیں, وہ واقعی ان کی طرف سے غفلت اور سستی ہوتی ہے, لیکن یہ بے ادبی قرآن کی ہو جاتی ہے. اس لیے ایسے کہنے کی بجائے انسان یہ کہہ کہ اللہ نے مجھے بھلا دیا.
ٹھیک ہے الحمدللہ یہاں تک. اچھا ہاں اچھا کون سے صحابی, اب ساروں کے تو ہو گئے ہیں میرے خیال میں, اور تو کوئی نہیں رہ گیا نا, کون سے صحابی ایسے ہیں جن کو داؤد علیہ السلام کی آواز دی گئی تھی, وہ کون سے صحابی ہیں؟ یہاں پہ لکھ کے ہی بتا دیں کہ ساروں کے تو الحمدللہ نام ہو گئے. کون سے صحابی ہیں؟ ابو موسیٰ اشعری, بالکل ابو موسیٰ اشعری ہیں, وہ صحابی رسول جن کی آواز اس قدر خوبصورت تھی کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ آپ کو داؤد علیہ السلام کی جیسی آواز ملی ہے, یعنی ان کے مضامیر میں سے ایک, یعنی ان کو اللہ تعالیٰ نے عطا فرمایا. قرآن کریم کو کیسے پڑھنا چاہیے یہ بتائیں, کیسے جب قرآن کو پڑھا جائے کس طرح سے پڑھنا چاہیے؟ ترتیل کے ساتھ تو ہے جی, اور خوبصورتی سے, بالکل خوش الحانی سے, بالکل ان گڈ وائس, بالکل. اج قرآن کریم کو جب آپ پڑھیں تو اپنی طرف سے انسان کوشش کرے کہ میں آواز کو سنوار کے اور خوبصورتی کے ساتھ پڑھوں. اس کے لیے اگر آپ کو کسی قاری کو کاپی کرنا پڑے, کسی کو کاپی کرنا پڑے, تو وہ بھی کوئی اس میں حرج نہیں ہے, کاپی کریں ضرور تاکہ آپ کی اور آواز خوبصورت ہو جائے, اس میں کوئی بھی مذائقہ نہیں ہے. ہاں مگر ایسا نہ ہو کہ ہم کاپی کرتے کرتے بالکل ہی بے ڈھنگائی پڑھنے لگے, بس یہ نہ ہو, اس سے پھر بہتر ہے کہ انسان سیدھا ہی پڑھتا رہے, کیونکہ بعض دفعہ ہم سے کاپی نہیں ہوتا تو ہم نا بالکل جس طرح کرتے ہیں پٹڑی سے اتر جاتے ہیں. تو ہم جی زینت کیا ہوگی آواز کی, وہ تو بالکل ہی یعنی بے سرا انسان لگتا ہے کہ جیسے کیا, تو اس سے پھر بہتر ہے کہ انسان پھر سیدھا ہی پڑھ لے. جی آپ صلی اللہ علیہ وسلم نے فرمایا اپنی قرآن کو اپنی آوازوں سے زینت دو, بالکل خوبصورت اور بنا بنا کے پڑھو. تو یہ بتائیں کہ قرآن کو اچھا آپ لوگوں سے ہی پوچھ لیتی ہوں, چلیں اب تو سر آ گئے ہیں. ہاں جی یہ بہت ضروری ہے کہ قرآن کے سٹائل میں ہی پڑھا جائے, گانے کے سٹائل میں نہ پڑھا جائے, یہ کوئی گانا گا رہا ہے وہ نہیں, ٹھیک ہے جی. قرآن سنگ نہیں آپ کر سکتے, گانا نہیں ایسے ہونا چاہیے کہ گانا ہی لگے, وہ اپنے اپنے طور پہ ہی کسی نے گانے کی ٹیون اختیار کر کے اور اس طرح سے پڑھنا شروع کر دیا. چلیں ان شاء اللہ تعالیٰ یہ ابھی رہ گئی ہیں کہ کس طرح سے قرآن کریم کو اگر نہیں انسان پکڑتا تو کیسے وہ ہاتھ سے نکل جاتا ہے, کیسے وہ حافظے سے نکل جاتا ہے. یہ ساری احادیث ابھی رہ گئی ہیں, ان شاء اللہ تعالیٰ نیکسٹ ٹائم اگر وقت ملا تو ان شاء اللہ تعالیٰ ہم پھر کر لیں گے, ٹھیک ہے ان شاء اللہ. جزاکم اللہ خیر کثیرہ, ان شاء اللہ تعالیٰ نیکسٹ ٹائم آپ لوگ کوشش کریں کہ 11:45 تک ہی آپ پہنچ جائیں, گو کہ ان شاء اللہ ٹیسٹ تو 12 بجے ہی اسٹارٹ ہوگا, لیکن آپ لوگ ذرا تھوڑا پہلے آئیں تاکہ آپ تھوڑے مینٹلی پریپیئرڈ ہوں, ٹھیک ہے ان شاء اللہ.